यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेले दायर गर्नुभएको बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज गरेको छ। सर्वोच्चले थुनामा पठाउने उच्च अदालत बुटवलको इजलासको आदेशलाई सदर गरेको छ। सर्वोच्चको पछिल्लो आदेशपछि जिल्ला अदालत रूपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म लामिछाने थुनामा नै रहनुहुनेछ। लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी पेश गरिएको बन्दी प्रत्यक्षीकरणको निवेदन न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले खारेज गरेको हो। यसअघि उच्च अदालत बुटवलले सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा लामिछानेलाई थुनामा राख्न आदेश दिएको थियो। आफूलाई गैर कानूनी रूपमा थुनामा राखिएको भन्दै उच्च अदालतको आदेश विरूद्ध लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराउनु भएको थियो। सरकारले आर्थिक सुधार कानून कार्ययोजना 2082 जारी गरेको छ। उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोग 2081 दिएका सुझाव कार्यान्वयनका लागि सरकारले कार्ययोजना ल्याएको हो। समितिले प्रतिवेदन कार्यान्वयनका लागि क्षेत्रगत तथा मन्त्रालयगत जिम्मेवारी र समयसीमा सहितको कार्ययोजना तयार पारेको प्रतिवेदनमा उल्लेख गरिएको छ। अर्थतन्त्र सुधारका लागि 6 महिनादेखि 3 वर्षसम्म सम्पन्न गरिसक्नुपर्ने समयसीमा सहित कार्ययोजना तयार पारिएको छ। मुद्रास्फीति नियन्त्रणका लागि सरकारी खर्च कटौती तथा अप्रत्यक्ष करका दरहरूमा कमी ल्याउने भारतीय रूपैयाँसँगको विनिमय दरको विकल्पमा अध्ययन र अनुसन्धान गर्ने काम 1 वर्षभित्र गरिसक्ने सरकारको योजना रहेको छ। आगामी 2 वर्षभित्र विभिन्न 14 ऐन खारेज गरिसक्ने कार्ययोजनामा उल्लेख गरिएको छ। त्यस्ता ऐनमा आयकर टिकट दस्तुर ऐन 2019, कालो बजारी तथा अन्य सामाजिक अपराध तथा सजाय ऐन 2032, निजी वन जंगल राष्ट्रियकरण ऐन 2013, प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन 2013, क्षतिपूर्ति ऐन 2019, वीरता उन्मूलन ऐन 2016 लगायतका रहेका छन्। त्यसै गरी ज्येष्ठ नागरिक भत्ता पाउने उमेर 70 वर्ष कायम गर्ने तथा भत्ता पाउन राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने काम 1 वर्षभित्र गरिसक्ने उल्लेख गरिएको छ। लुम्बिनी विकास कोष र पशुपति क्षेत्र विकास कोष जस्ता आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाबाट आगामी 6 महिनाभित्र हटाइसक्ने भनिएको छ। नेपाल वायुसेवा निगमको पुनर्संरचना गरी बाह्य रणनीतिक साझेदार भित्र्याएर व्यावसायिक ढंगले व्यवस्थापनको काम आगामी 2 वर्षभित्र गरिसक्ने उल्लेख गरिएको छ। यस्तै दुग्ध विकास संस्थानलाई सबै प्रदेशमा रहने गरी प्रदेश सरकारको सार्वजनिक संस्थानका रूपमा परिणत गर्ने काम आगामी 2 वर्षभित्र सम्पन्न गरिसक्ने उल्लेख गरिएको छ। गत वैशाख 2 गते नेपाल सरकार मन्त्री परिषदको बैठकको निर्णय अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव चुडामणी पौडेलको संयोजकत्वमा राजस्व सचिव दिनेश कुमार घिमिरे र उद्योग मन्त्रालयका सचिव कृष्ण बहादुर राउत सदस्य रहनु भएको कार्ययोजना निर्माण समिति बनाइएको थियो। बाढ़ी पहिरोका कारण हुम्लाको तिलगाउँमा 5 करोड़ बढ़ीको क्षति भएको तथ्याङ्क आएको छ। गत जेठ 1 गते राति गएको बाढ़ीले उत्तरी हुम्लाको नामखा गाउँपालिका 6 को तिलगाउँमा 5 करोड़ बढ़ीको क्षति भएको तथ्याङ्क आएको नामखा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दकृष्ण उपाध्यायले जानकारी दिनुभयो। बाढ़ी पहिरोपछि तिलगाउँको खानेपानी, विद्युत, सिंचाई कुलो, काठेपुल, खेतीयोग्य जमीन लगायतको संरचनामा 5 करोड़ बढ़ीको क्षति भएको उहाँले जानकारी दिनुभयो। तिलगाउँमाथि करिब 5,350 मिटरको उचाइमा रहेका 2 हिमताल भाँसिँदा आएको बाढ़ी पहिरोले 5 काठेपुल, 50 देखि 55 हेक्टर खेतीयोग्य जमीन, 4 सिंचाई कुलो, गाउँको खानेपानी आयोजना र 15 किलोवाटको लघु जलविद्युत लगायतका संरचनामा क्षति पुगेको छ। 18 घर परिवारका 33 पहिरोबाट विस्थापित भएका छन्। विज्ञहरूले बालबालिकालाई आँखाको समस्याबाट जोगाउन घर बाहिर बाहिरी वातावरणमा खेल्न प्रेरित गर्नुपर्ने सुझाव दिनुभएको छ। विश्व मायोपिया सचेतना अभियानका सन्दर्भमा आँखा रोग विज्ञहरूले मायोपिया अर्थात टाढा भएका वस्तुहरू हेर्न कठिनाई हुने आँखाको समस्या हुन नदिन बालबालिकाहरूलाई मोबाइल टेलिभिजन जस्ता स्क्रीनबाट टाढा राख्नुपर्ने सुझाव दिनुभएको छ। यसपटक सरदरभन्दा बढ़ी वर्षा हुने भएपछि डेंगी संक्रमण समेत विगत वर्षहरूमा भन्दा बढ़ने प्रक्षेपण गरिएको छ। जल तथा मौसम विज्ञान विभागले यसपटक मनसूनमा सरदरभन्दा बढ़ी पानी पर्ने तथ्याङ्क सार्वजनिक गरेपछि डेंगी संक्रमणको जोखिम पनि बढ़ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमान व्यक्त गरेको छ। त्यसैले पानी धेरै पर्दा जम्मा हुने पानीमा डेंगी सार्ने लामखुट्टे फस्टाउने अवस्था हुने भएकाले पानी संकलन हुने टायर गमला जस्ता ठाउँ अहिलेदेखि नै व्यवस्थापन गर्नुपर्नेमा स्वास्थ्य मन्त्रालयका कीटजन्य रोग शाखा प्रमुख गोकर्ण प्रसाद दाहालले जोड़ दिनुभएको छ। वैदेशिक रोजगार विभागले कुनै पनि व्यक्ति वा संस्थाले गैर कानूनी तवरले वैदेशिक रोजगारीमा पठाउने र पठाउन सहजीकरण गर्ने कार्य नगर्न सूचित गरेको छ। विभागले हिजो सूचना जारी गरी कानून विपरीत कुनै व्यक्ति वा संस्थाले वैदेशिक रोजगारमा पठाउन वा पठाउनका लागि प्रक्रिया अघि बढ़ाउनेलाई लिएर कार्यवाही गरिने चेतावनी दिएको छ। विभागले उजुरीका आधारमा टोली खटाएर नियमित एवं आकस्मिक अनुगमन गरिने भएकाले उजुरीका लागि सर्वसाधारणलाई आह्वान समेत गरेको छ। व्यक्ति शैक्षिक परामर्श केन्द्र, ट्राभल एजेन्सी, तालिम प्रदायक संस्था, भाषा प्रशिक्षण गराउने संस्थाहरूले विदेश पठाइदिने भन्दै सूचना जारी गर्ने, राहदानी र अन्य कागजात संकलन गर्ने, नक्कली कागजात तयार पारी विदेश पठाउने कार्यमा संलग्न भएको गुनासो आएकाले अब कार्यवाहीको प्रक्रिया अघि बढ़ाइने भएको विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले बौद्ध धर्मको आत्मअनुशासन, करूणा, सहिष्णुता र अहिंसाको शिक्षालाई सबैले व्यवहारमा उतार्नुपर्ने बताउनु भएको छ। 47 लामा देश दर्शन भ्रमण सम्पन्न गरी फर्किएका लामा आनी सहभागीहरूलाई राष्ट्रपति भवन शीतल निवासमा हिजो सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले मूर्त र अमूर्त बौद्ध सम्पदाको जगेर्ना गर्दै बौद्ध दर्शनको जीवन उपयोगी पक्षलाई व्यवहारमा उतार्न सके मुलुकको हित हुने बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको हक अधिकार र मुलुकको स्वाधीनताको रक्षा गर्ने अभियानमा एमाले रहेको बताउनु भएको छ। राष्ट्रिय युवा संघ नेपालको 10 राष्ट्रिय महाधिवेशनको पोखरामा हिजो उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले अब कसैले चाहँदैमा राजतन्त्र नफर्कने बताउनुभयो। उहाँले राजतन्त्र फर्कन्छ भन्ने गलत सपना नदेख्न पनि आग्रह गर्नुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रम क्षेत्रको नीति र कानूनको आधार नेपाली कांग्रेसले तयार पारेको बताउनु भएको छ। नेपाली कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागले पार्टी कार्यालय सानेपामा हिजो आयोजना गरेको कार्यक्रममा सभापति देउवाले कांग्रेसकै सरकारले कारखाना सम्बन्धी ऐन, श्रम ऐन, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन संसदबाट पारित गराएको स्मरण गर्नुभयो। अन्तर्राष्ट्रिय श्रम संगठनको संगठन गर्ने अधिकार सम्बन्धी अभिसन्धि 87 नेपालले पारित गर्नुपर्ने एवं संवैधानिक श्रम आयोग गठन हुनुपर्ने कुराका साथै श्रम कानून परिमार्जन गरी कार्यान्वयनमा ल्याउन पनि नेपाली कांग्रेसले पहल गर्ने सभापति देउवाले प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस क्रममा उहाँले शिक्षा र निजामती विधेयक अघि बढ़ाउने विषयमा कांग्रेस दृढ़ रहेको दोहोर्याउनुभयो। गृहमन्त्री रमेश लेखकले मधेस प्रदेश अन्तर्गत नेपाल र भारतीय सीमामा हुने आपराधिक घटना र चोरी तस्करी कड़ाईका साथ रोक्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ। गृह मन्त्रालय र मधेस प्रदेशको विभागीय मन्त्रालयले हिजो जनकपुरमा आयोजना गरेको प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्नुहुँदै गृहमन्त्री लेखकले खुल्ला सीमाना रहेकाले सुरक्षाको सवालमा उच्च सतर्कता अपनाउनु पर्ने बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा केही पनि भएन भन्ने निराशा त्याग्न आम जनतालाई आग्रह गर्नुभएको छ। पार्टीको मध्य पहाड़ी लोकमार्ग जनजागरण अभियानका क्रममा बागलुङ बजारमा हिजो आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले जनजागरण अभियानमा आम नागरिकका गुनासा र सुझाव ग्रहण गर्दै माओवादी केन्द्र नयाँ ढंगले अघि बढ़ने बताउनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले बदलिदो समयमा प्रविधिको विकाससँगै कृत्रिम बौद्धिकता एआई को प्रयोग गर्नुपर्नेमा जोड़ दिनुभएको छ। दक्षिण एशियाको पहिलो सामुदायिक रेडियो रेडियो सगरमाथाको 29 स्थापना दिवसका अवसरमा हिजो आयोजित कार्यक्रममा उहाँले डिजिटल प्रविधिका कारण मोबाइल र अनलाइन मार्फत रेडियो सुन्न सकिने भएकाले सामुदायिक रेडियोहरूलाई प्रविधिसँग जोडेर अझ प्रभावकारी बनाउन सुझाव दिनुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले सामुदायिक रेडियोहरूले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा राख्नुभयो। सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल र नेपाल टेलिभिजनले समाचार र कार्यक्रमलाई जनता केन्द्रित बनाउनु पर्नेमा सरकारवालाहरूले जोड़ दिनुभएको छ। सार्वजनिक सेवा प्रसारण पीएसपी नेपालले रेडियो नेपाल र नेपाल टेलिभिजनमा हिजो गरेको छुट्टा छुट्टै बहस कार्यक्रममा समाजका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने सहभागीहरूले पीएसपीले मुलुकको विविधताभित्र राष्ट्रिय एकता तथा सद्भाव अभिवृद्धि गर्नुपर्नेमा जोड़ दिनुभयो। बहसमा सहभागी ज्येष्ठ नागरिक, महिला, दलित, युवा, पर्यटन व्यवसायी, उपभोक्ता हक अधिकार, साहित्य, विपद, गीत संगीत, उद्योगी, व्यवसायी, खेलकुद र विभिन्न भाषाका प्रतिनिधिहरूले पीएसबीले लोकतन्त्रको संस्थागत विकास र सुशासनमा टेवा पुर्याउने गरी आम जनतालाई सुसूचित गर्नुपर्नेमा जोड़ दिनुभयो। परराष्ट्र मन्त्री डा आरजू राणा देउवा र जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी जाइकाका अध्यक्ष तानाका अकिहीको बीच भेटवार्ता भएको छ। टोकियो स्थित जाइकाको मुख्यालयमा हिजो भएको भेटमा नेपाल र जापान द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ। र विश्वव्यापी रूपमा विस्तार भइरहेको अत्याधुनिक सूचना प्रविधिमा किशोरी तथा महिलाहरूको समान पहुँच हुनुपर्नेमा सरकारवालाहरूले जोड़ दिनुभएको छ। नेपाल दूरसंचार प्राधिकरण र अन्तर्राष्ट्रिय दूरसंचार संघले ललितपुरमा हिजो आयोजना गरेको कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले सरकारले सबै किशोरी तथा महिलाहरूमा प्रविधिको पहुँच गरी काम गरिरहेको बताउनुभयो। बिहान 6 बजेको समाचार सकियो, अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।